أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين. بس ہماری اصول دین در تفسیر المیزان میں چل رہی ہے اور ہماری بحث توحید کے مختلف مراتب میں چل رہی ہے. چند مراتب آپ کے خدمت میں عرض ہو چکے ہیں. پچھلے درس میں آپ کے لیے جو بحث بیان کی تھی وہ توحید خالقیت کی تھی اور دو درس اس کے اوپر تفصیلاً ذکر ہو چکے ہیں. عرض کیا تھا کہ کچھ مطالب ہیں کہ جو بیان کرنے ہیں, لیکن دیکھا گیا کہ وہ مطالب تھوڑے مشکل اور لمبے ہیں. تو توحید کی جب بحث ختم ہو جائے گی اپنی تمام مراتب کے ساتھ, تو انشاءاللہ پھر توحید خالقیت کے اندر جو کچھ مطالب رہ گئے ہیں ان کو تفصیلاً بیان کریں گے. مثلاً جبر و اختیار کا مسئلہ ہے, اسی طریقے سے مثلاً یہ جو قبی افعال انسان سے انجام پاتے ہیں اس کو خدا کی نسبت دے سکتے ہیں نہیں دے سکتے, اس قسم کے جو مختلف مسائل ہیں انشاءاللہ اس کو مناسب موقع پر جا کر ڈسکس کریں گے. لہذا آج ہم اپنی نئی بحث کا آغاز کرتے ہیں, وہ ہے توحید ربوبیت. کلی بحث آپ کے ذہن میں ہونی چاہیے کہ اب تک ہم نے دو مراتب توحید کے مکمل طور پر بیان کر دیے ہیں. چونکہ توحید کے تین مراتب تھے, توحید ذاتی, توحید صفاتی اور توحید افعالی. توحید ذاتی بیان ہو گئی, توحید صفاتی بھی بیان ہوگی, اب توحید افعالی میں ہم وارد ہوئے ہیں. اور توحید افعالی میں ہم اس کی ایک قسم جو توحید خالقیت کے نام سے تھی اس کو بیان کر چکے. آج توحید افعالی کی دوسری قسم کو بیان کرنا ہے کہ جو توحید ربوبیت کے نام سے ہے. یہ بحث بھی انتہائی اہمیت کی حامل ہے اور قرآن میں متعدد بار اس مطلب کی طرف جو ہے وہ اشارہ موجود ہے. توحید ربوبیت اصل میں توحید خالقیت ہی کے آثار میں سے ہے, کہ ابھی تھوڑا مطلب جب واضح کروں گا تو مطلب بیان آپ کے لیے واضح و روشن ہو جائے گا. توحید ربوبیت میں ہم اس بات کے قائل ہیں کہ اس عالم کو تدبیر کرنے والا, اس عالم کا رب فقط اور فقط خدا کی ذات ہے. یہ ہے توحید ربوبیت. توحید ربوبیت میں جو لفظ رب استعمال ہوا ہے, اگر ہم لغت میں جا کر دیکھیں تو اس کے جو روٹ ورڈ ہیں, جو اصل ہے اس کی, وہ تربیت ہے. تربیت اگر آپ لغت کی طرف رجوع کریں تو اس طریقے سے بیان کیا جاتا ہے کہ تربیت کسے کہتے ہیں, کہ ہوا انشاء الشیء حالا فحالا, کہ ایک شے کو ایجاد کرنا مرحلے بے مرحلے الی حد تمام, یہاں تک کہ وہ کیا ہو جائے, کامل اور تمام ہو جائے. یہ ہے تربیت رب کا معنی. یعنی رب پس کس کو کہیں گے کہ ایک شے کو اس طریقے سے خلق کرے کہ آہستہ آہستہ پھر وہ کیا کرے, کمال اصلی تک پہنچ جائے, تمام کمال تک جو ہے وہ پہنچ جائے. پھر رب کے بارے میں یہ بحث لغت میں ذکر ہوئی ہے اور یہ بات اس وقت سارے اتفاق بھی کرتے ہیں کہ لفظ رب اگر مطلق طور پر استعمال ہو تو وہ وہاں فقط خدا ہی مراد ہوتا ہے, اور مطلق رب کا لفظ آپ فقط خدا ہی کے لیے استعمال کر سکتے ہیں. یعنی فقط رب ہو بس, اس کے آگے کوئی اور کوئی لفظ نہ ہو. تو رب کا لفظ غیر اللہ کے لیے استعمال نہیں کر سکتے بغیر اضافے کے، بغیر کسی کلمے کو ساتھ ملائے، فقط لفظ رب جو ہے یہ غیر اللہ کے لیے استعمال نہیں کر سکتے، اور قرآن نے اس کے لیے استعمال، خدا کے لیے لفظ رب کا استعمال کیا. جیسے سورہ سبا کی آیت نمبر 15 کی طرف رجوع کریں تو وہاں کہا گیا کہ بلدتن طیبتن وربن غفور، کہ وہ رب غفور ہے. یہ ایک مطلب تھا. لیکن اگر رب کو کسی کلمے کے ساتھ ملا دیا جائے، اضافہ کر دیا جائے، تو غیر اللہ کے لیے بھی استفادہ کر سکتے ہیں، استعمال کر سکتے ہیں. جیسے رب البیت ہے، رب الدار ہے، رب الفرس ہے. تو یہاں جب اس قسم کی تعبیر استعمال کریں گے تو وہاں مراد صاحب و مالک ہوگا، یعنی رب البیت کے جو صاحب مالک ہے، صاحب مالک گھر ہے. یہ ایک مطلب تھا کہ رب کی اصل کیا ہے. رب کی اصل تربیت ہے، اور تربیت کسے کہتے ہیں کہ ایک شے کا ایجاد کرنا اس طریقے پر کہ وہ اپنی جو ہے وہ اصل کمال تک پہنچ جائے. تو آپ نے دیکھا کہ تعریف لغوی کو اگر مد نظر رکھا جائے تو ربوبیت حقیقت میں تدبیر و تربیت کی طرف پلٹ رہی ہوتی ہے. کیونکہ ربوبیت یعنی تربیت میں تدبیر ہوتی ہے. مثلا آپ اگر کسی بچے کی، کسی بھی انسان کی اگر تربیت کرنا چاہتے ہیں تو تربیت کیسے کی جاتی ہے؟ اس کے امور کو تدبیر کیے کرنے کا کیا جاتا ہے، تدبیر کیا جاتا ہے اس کے امر کو. یہی تدبیر ربوبیت کہلاتی ہے. علامہ نے تدبیر کی تعریف اس طریقے سے بیان کی ہے، میں تعریف ان کی زبانی آپ کی خدمت میں عرض کرتا ہوں تو مطلب جو ہے وہ مزید واضح ہو جائے گا. فرماتے ہیں، علامہ فرماتے ہیں، الاتیان بالشیء عقیب الشیء، ایک شے کو لے کر آنا دوسری شے کے بعد اس طریقے سے. وَيُرَادُ بِهِ تَرْتِيبُ الْأَشْيَاءِ الْمُتَعَدَّدَةِ الْمُخْتَلِفَةِ، اور یہ جو اشیاء ایک شے کو دوسری شے کے بعد لے کر آنا، اس سے ارادہ کس چیز کا کیا گیا ہے؟ کہ اشیاء جو متعدد ہیں ان کو ترتیب دیا جائے. وَنَظْمِهَا بِوَضْعِ كُلِّ شَيْءٍ فِي مَوْضِعِهِ الْخَاصِّ بِهِ، اور ہر چیز کو اس کے اپنے مقام پر رکھ دیا جائے. کس طریقے سے؟ بِحَيْثُ يَلْحَقُ بِكُلِّ مِنْهَا مَا يُقْصَدُ بِهِ، اس طریقے سے اشیاء کو منظم کیا جائے، اشیاء کو ترتیب دیا جائے، اشیاء کو ایک ساتھ رکھا جائے کہ ان کی اس ترتیب کے ذریعے جو ہدف حاصل کرنا چاہتے ہیں وہ ہدف خود بخود حاصل ہو جائے. من الغرض والفائدہ، جو آپ فائدہ حاصل کرنا چاہتے ہیں وہ ہدف حاصل ہو جائے. یعنی اشیاء متعددہ کو اس طریقے سے ترتیب سے رکھنا کہ وہ اشیاء اپنی اس ترتیب کے ساتھ کے ذریعے کیا کریں، فائدہ دیں کہ جس کا قصد کیا گیا ہے. مثلا کرسیوں کو ترتیب سے کیوں رکھا جا رہا ہے؟ ایک فائدہ حاصل کرنا ہے. اور اس کو اس طریقے سے ترتیب سے رکھا جائے کہ وہ جو فائدہ حاصل کرنا چاہ رہے ہیں وہ فائدہ دیں بھی، اگر اس طریقے سے منظم کر دیا جائے، اس کو کہتے ہیں تدبیر. جو کہے کرے گا وہ مدبر کہلائے گا، اور وہ عمل کیا کہلائے گا؟ تدبیر کہلائے گا. وَلَا يَخْتَلُّ الْحَالُ بِتَلَاشِ الْأَصْلِ وَتَفَاصُلِ الْأَجْزَاءِ وَتَزَاحُمِهَا، کہ یہ ایک مطلب اس کے ساتھ مربوط ہے. پھر آگے فرماتے ہیں، يُقَالُ دَبَّرَ أَمْرَ الْبَيْتِ، مثلا مثال کے طور پر کہتے ہیں، اگر کہا جائے کہ فلانے نے اپنے گھر کے امور کو تدبیر کیا ہے، کیا مراد؟ اے نظم أموره وتصرفات العائدة إليه بحيث کہ اس نے اپنے گھر کے امور کو اور اس کے اندر جو تصرفات انجام دینے ہیں ان کو اس طریقے سے منظم کیا ہے، ادا الى صلاح شان ہی، کہ وہ گھر جو ہے کیا ہو گیا، انتہائی باصلاحیت ہو گیا، اپنی شان جو تھی اس کی صلاحیت رکھنے کی، اس سے استفادہ کرنے کی، اس صلاحیت تک پہنچ گیا. وَتَمَتَّعَ أَهْلُهُ بِالْمَطْلُوبِ مِنْ فَوَائِدِهِ، اور اہل خانہ جو ہیں وہ کیا کرتے ہیں، اس گھر کے فوائد سے فائدہ اٹھا رہے ہیں. یعنی اس طریقے سے گھر کے امور کو منظم کیا ہے کہ گھر کا ہر فرد گھر سے جس طریقے سے استفادہ کرنا چاہیے، جو فائدہ گھر سے لینا چاہیے، وہ احسن طریقے سے فائدہ لے رہے ہیں. خوب، یہ مثال ہو گئی. اب ہم کہتے ہیں کہ عالم کا تدبیر کرنا کیا مراد ہے اس میں، اس کا بھی پھر ہم یہی معنی کریں گے. علامہ اس طریقے سے بیان کرتے ہیں، فتدبیر امر العالم، عالم کے جہان کے امور کا ترتیب کا تدبیر کرنا، اس سے کیا مراد ہے، نظم و اجزائہ نظما جیدا متقنا، کہ عالم کے اجزاء کو بہترین انداز اور محکم انداز میں نظم کرنا، بحیث ہو اس طریقے سے کہ یتوجہ بہی کل شیء الی غایته المقصودۃ منہ، اس طریقے سے نظم دینا امور کے اندر، ان کو منظم کرنا کہ کائنات کی ہر چیز اپنے مقصود تک پہنچ جائے، اپنی غایت تک پہنچ جائے، کہ جو غایت جس غایت کے لیے اس کو خلق کیا گیا ہے. یہ ہے تدبیر کا معنی. پس تدبیر کے معنی کا خلاصہ کیا ہوا، کہ ایک متعدد اشیاء کو اس طریقے سے نظم دینا کہ اس نظم کے نتیجے میں فوائد، ہر چیز اپنی غایت مطلوبہ، اپنی غایت اصلی، اپنی غایت مقصودہ تک پہنچ جائے، اور دوسرے افراد اس سے فائدہ اٹھا سکیں. یہ ہے تدبیر. بس ہم خدا کو رب کہتے ہیں، خدا رب العالمین ہے. کیا مراد خدا رب العالمین ہے، یعنی خداوند متعال نے اس کائنات کے ہر ہر جز کو اس طریقے سے منظم قرار دیا ہے کہ وہ شے اپنے غایت مطلوب تک پہنچ جاتی ہے، اور ہر ایک دوسرے سے استفادہ اور فائدہ بھی اٹھاتا ہے. یعنی وہ خود شے بھی کیا کرتی ہے، اپنی غایت تک پہنچ جاتی ہے. مثلا انسان کو اس طریقے سے خلق کیا ہے کہ یہ انسان ہر لحظے نقصان سے کمال کی طرف جا رہا ہے، عیب سے کمال کی طرف جا رہا ہے، استعداد اس کی فعلیت میں بدل رہی ہے، انسان کسی نہ کسی چیز کو حاصل کر رہا ہے اور بالآخر اپنے کمال مطلوب تک پہنچ جاتا ہے. اس طریقے سے خلق کرنا ایک شے کو، اس کو کہتے ہیں یہ ربوبیت ہے، اور خدا رب ہے، اور خدا نے کائنات کو اس طریقے سے خلق کیا ہے. علامہ نے یہ عبارت جو میں نے بھی پڑھی ہے وہ ہے المیزان کی جلد نمبر 11 صفحہ نمبر 299 کے اندر بیان کیا ہے. سورہ رعد کی آیت نمبر 1 اور 4 کے ضمن میں یہ بحث موجود ہے، آپ رجوع کر سکتے ہیں، یہ مطلب آپ کو مل جائے گا جو تدبیر کے بارے میں انہوں نے ذکر کیا ہے. اور یہ جو میں نے عرض کیا کہ تدبیر جو ہے وہ خلق ہی ہے، گویا کہ اس کی طرف بھی علامہ بہت صراحت سے ذکر کرتے ہیں، جلد نمبر 17 کے اندر اور صفحہ نمبر 237 میں ہے. یہ مطلب جو ہے وہ ذکر ہو رہی ہے، اور میرے خیال میں سورہ زمر کی आयत नंबर 1 और 10, एक से लेकर 10 तक आयत की जब तफसीर करते हैं उसके जिमन में ये मतलब बयान हुआ है। अलावा फरमाता है कि इन इन तदबीरा गैर खारिज मिन अल खालक, तदबीर खालक से खारिज नहीं है, यानी ऐसा नहीं है कि तदबीर और चीज है खालक और चीज है, बल हुआ खालकुन बेवजहन, बल्कि वो एक किस्म की एक जेहत से क्या है खालक है। कमा अन अल खालका तदबीरुन बेवजहन, जिस तरह के खालक एक जेहत से क्या है तदबीर शुमार होती है। बस तदबीर और खालक गोया के एक ही हैं। तदबीर में क्या होता है, ईजाद रवाबित किया जाता है, ईजाद नज्म किया जाता है, बस खालक मौजूद है उसके अंदर, खिलकत मौजूद है, ईजाद यानी खालक करना। और तदबीर क्या होती है, जैसे क्या कहते हैं, तदबीर ईजाद रवाबित है, ईजाद नज्म है, ये खिलकत है। और खिलकत क्या है, खिलकत भी ये है कि एक शय को खाल कर देना, और चूंकि खुदा हकीम है तो खाल करके अबस नहीं छोड़ देता, बेदुने हदफ नहीं छोड़ देता, और ना छोड़ा है खुदा ने कायनात को, इंसान को खाल करके छोड़ नहीं दिया साफ मैदान के अंदर, जाओ आप अपनी जिंदगी खुद गुजारो, बल्कि खुदा ने इंसान को खल करने के बाद एक उसको बरनामा भी दिया है, हिदायत खास भी दी है, और एक ऐसा खत दिया है इंसान को कि जिस पर चलने के नतीजे में इंसान जो है वो नाकिस से कामिल की तरफ जाता है, कमाल तक पहुंचता है। बस इस किस्म की खिलकत की है खुदा ने, इस किस्म की चीज को खल किया है, इस तरीके से खल किया है। बस इस किस्म की खिलकत में अब तदबीर भी है, चूंकि जब हिदायत खास दे रहा है खुदा खिलकत के बाद, बस ये खिलकत ही के अंदर ये तमाम चीजें मौजूद हैं, बस ये गोया के तदबीर भी है, बस तदबीर और खिलकत आपस में जुदा नहीं है। इसलिए अर्ज किया कि तौहीद रुबूबियत असल में तौहीद खालकियत की फुरुआत में से है, तो ही खालक होगा तो रुबूबियत होगी, अगर कोई चीज खालक ही ना हो तो रुबूबियत नहीं हो सकती। बस रुबूबियत का मरहला खालकियत के मरहले के बाद है, लिहाजा ये उसके नताइज में से है, उसके मुतफर्रात में से है। बस यहां तक जो मतलब हमारे लिए वाजे हुआ वो ये कि रुबूबियत यानी तदबीर, खुदा रब है यानी मुदब्बिर है इस आलम का, रब्बुल आलमीन है यानी मुदब्बिरुल आलम है, तदबीर खुदा वंदे मुताल करता है इस कायनात की। ये एक मतलब था कि जिसकी तरफ अल्लामा तबातबाई ने जो है वो इशारा किया। और ये जो मैंने अभी अर्ज किया मतलब कि रुबूबियत यानी तदबीर, रुबूबियत और तदबीर के अंदर जो है वो फर्क नहीं है और ये तकरीबन खिलकत ही की तरफ पलटते हैं, इसकी तरफ जो है वो आयतुल्ला जवादी आमुली ने भी इशारा किया है असफार की शर्ह जो फलसफी किताब है उसके अंदर, उसके तकरीबन बनेगी जिल्द नंबर अपना 6ी जिल्द बनेगी, 6ी जिल्द बनेगी, उसकी तरफ अगर आप रजू करें तो ये मतलब वहां पर मौजूद है। बहरहाल तफसीर तस्नीम में भी रजू करेंगे तो वहां ये मतलब मौजूद है। बस अब हम तौहीद रुबूबियत में क्या बात साबित कर रहे हैं, तौहीद रुबूबियत यानी रब एक है, रब एक यानी रब से क्या मुराद है, यानी मुदब्बिर इस कायनात का एक ही है, वहदत तदबीर, वहदत रब, वहदत मुदब्बिर, इसकी तरफ जो है वो इशारा कर रहे हैं। यहां तक जो है हमारे लिए मतलब ये वाजे हो गया कि रुबूबियत का क्या माना है और तौहीद रुबूबियत से क्या मुराद है। अब अल्लामा जो है वो एक मतलब और यहां पर इशारा कर रहे हैं, वो ये कि अगर आप तहकीक करें, जैसा कि पहले भी मैं इसकी तरफ इशारा कर चुका हूं, अगर तहकीक करें तो आपको खालकियत में मुशरिक नजर नहीं आएगा, अक्सर व गालिब इंसान खालिक एक ही मानते हैं, حتیٰ جب قرآن کا نزول ہو رہا تھا اس وقت جو مشرکین موجود تھے وہ مشرکین بھی خدا کو خالق مانتے تھے اور خالق واحد کے قائل تھے، خالق میں شرک کے قائل نہیں تھے۔ اس کی طرف قرآن نے صراحت کے ساتھ جو ہے وہ اشارہ کیا ہے۔ مثلا آپ اگر سورہ زخرف کی آیت نمبر 87 کی طرف رجوع کریں تو وہاں یوں ارشاد ہو رہا ہے، وَلَئِن سَأَلْتَهُمْ مَنْ خَلَقَهُمْ لَيَقُولُنَّ اللَّهُ، اگر تم ان سے سوال کرو کہ تمہیں خلق کرنے والا کون ہے تو وہ جواب دیں گے اللہ، اللہ نے خلق کیا، پس توحید خلقیت کے قائل ہیں۔ اسی طریقے سے سورہ زخرف کی آیت نمبر 9 کے اندر بھی اس طریقے سے ارشاد ہو رہا ہے، وَلَئِن سَأَلْتَهُمْ مَنْ خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ لَيَقُولُنَّ خَلَقَهُنَّ الْعَزِيزُ الْعَلِيمُ، اگر تم ان سے سوال کرو کہ زمین و آسمان کا خالق کون ہے تو وہ جواب دیں گے کہ زمین و آسمان کا خالق عزیز و علیم ہے، جو کہ خدا ہے۔ بس یہ آیت بھی صراحت سے دلالت کر رہی ہے کہ توحید خالقیت کے قائل تھے۔ اسی طریقے سے سورہ لقمان کی آیت نمبر 25 کی طرف آپ رجوع کریں تو وہاں بھی یوں ارشاد ہو رہا ہے، وَلَئِن سَأَلْتَهُمْ مَنْ خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ لَيَقُولُنَّ اللَّهُ، اگر تم ان سے سوال کرو کہ زمین و آسمان کا خالق کون ہے تو بلا فاصلہ وہ یہ کہیں گے کہ ان کا خالق اللہ ہے۔ بس یہاں سے یہ مطلب واضح اور روشن ہوتا ہے قرآنی طور پر کہ جو یہ تھے بت پرست تھے اور مشرک تھے وہ خالقیت میں موحد تھے، خالقیت میں مشرک نہیں تھے۔ ان کی شرک جو کیا تھی، ربوبیت کے اندر تھی۔ یعنی کیا مراد؟ وہ قائل تھے کہ خالق تو اس کائنات کا ایک ہے لیکن اس کائنات کی تدبیر مختلف دوسری ہستیاں کر رہی ہیں، کہ جو مخلوق خدا ہیں اور ہم ان ہستیوں کی عبادت کرتے ہیں تاکہ ہم ان کے ذریعے خدا کے قریب ہو جائیں۔ تدبیر کائنات خدا نہیں کر رہا، خدا کا کام خلقت خلق کرنا تھا، کر دیا، تدبیر امور جو ہیں وہ دوسری ہستیوں کے پاس ہیں اور وہ ہستیاں امور کو تدبیر کر رہی ہیں، منظم کر رہی ہیں، چلا رہی ہیں، اور چونکہ کائنات کے امور ان کے ہاتھ میں ہیں تو ہم ان کے پاس جاتے ہیں، ان کے لیے ادب و احترام کرتے ہیں، ان کے لیے خشوع و خضوع کرتے ہیں، ان کی عبادت کرتے ہیں تاکہ ان کے ذریعے ہم کیا کریں، خدا کے قریب ہو جائیں جو کہ ہمارا خالق ہے۔ یہ تھی ان کا شرک ربوبیت کے اندر۔ اس بات کی طرف جب علامہ نے سورۃ اپنی تفسیر المیزان میں جلد نمبر 17 اور صفحہ نمبر 233 سورہ زمر کے آیت نمبر 1 سے لے کر 10 تک کے ضمن میں اس کو بیان کیا ہے، یوں فرماتے ہیں، الوثنیون الوثنیا یرون، ہاں یہ تھوڑا مطلب، یہ مطلب اور اس کی طرف اشارہ کر رہے ہیں، میں اس کی طرف پہلے بیان کر دوں پھر آگے چلتے ہیں۔ اب علامہ جو ہے وہ اس بات کی طرف اشارہ کر رہے ہیں کہ کیا وجہ بنی کہ یہ مشرکین خالقیت میں تو موحد رہے لیکن ربوبیت کے اندر شرک کے کیوں قائل ہو گئے، اس علت کی طرف اشارہ کر رہے ہیں۔ اس علت کو میں نے ابھی تھوڑی دیر پہلے عرض کیا ہے کہ وہ یہ دیکھتے تھے کہ خداوند متعال ہمارا خالق چونکہ بشر کے ذہنوں سے بلند ہے، وہ انسان کی عقل میں، وہم میں، خیال میں آنے والی ہستی نہیں ہے، تو ہم جب اس کو نہ درک کر سکتے ہیں، نہ اس تک پہنچ سکتے ہیں، بس ہم ایسی ہستیوں کا سہارا لیتے ہیں کہ جو ہمارے درک میں ہیں और हम उनके जरिए जो हैं खुदा तक पहुंच जाएंगे। तो लिहाजा वो मुख्तलिफ अरबाब के कायल हो गए, रब के कायल हो गए, मुख्तलिफ रब के कायल हो गए। देखें किस तरीके से अल्लामा फरमाते हैं, अलवसनियतो यरौना अन्नल्लाह सुबहानहु अजल्ला इन अल्लाह सुबहानहु अजल्लु मिन अन युहीत बिहिल इदराकुल इंसानी। खुदावंदे मुताल, उन वसनियों यानी बुतपरस्तों का अकीदा ये था कि खुदावंदे मुताल बुजुर्गतर है, बुजुर्ग है इस चीज से कि वो इंसान के इदराक में आए, मिन अकलिन, चाहे वो अकल की सूरत में हो, चाहे वहम की सूरत, चाहे हिस में, यानी खुदा ना अकल में आने वाला है, ना वहम में आने वाला है, ना हिस में आने वाला है। फयतनज्जहु तआला अन यक़अ अलैहि तवज्जुहुन इबादी मिन्ना, लिहाजा वो खुदा को पाक व मुनज्जह करते थे इस बात से कि हमारी जो इबादती तवज्जो है वो उस पर वाके हो। क्योंकि इबादती तवज्जो करना, मैं इबादत जब करता हूँ, जब इबादत की सूरत में तवज्जो करता हूँ, तो तवज्जो में इदराक होता है, यानी कोई चीज जिस चीज की मैं इबादत कर रहा हूँ हतमन उसको दर्क कर रहा हूँ, दर्क करता हूं तो उसकी इबादत करता हूं। अब चूंकि खुदा जो है वो हमारे इदराक में नहीं आ सकता, बस हमारी जो तवज्जो है इबादत की वो भी उसकी तरफ नहीं हो सकती, बस इबादत की तवज्जो जो है वो कहीं और होना चाहिए। फमिनल वाजिब अन नतकर्रब इलैहि बितकर्रब इला मुकर्रबीहि मिन खल्क़े, बस हमारे लिए अब जरूरी है कि हम इसी खुदा की दूसरी मखलूक कि जो मुकर्रबीन खुदा हैं उनकी तरफ तकर्रुब करें, उनके करीब हों, ताकि हम उनके जरिए क्या करें, खुदा के करीब हो जाएं। वो कौन है मुकर्रबीन? वहुमुल्लज़ीन फवज़ा इलैहिम तदबीरा शऊनिल आलम, और ये वो मुकर्रब लोग हैं कि जिनको खुदा ने इस आलम के उमूर को तदबीर करना दिया हुआ है। फनत्तखिज़ुहुम अरबाबन मिन दूनिल्लाह, बस हम उनको अरबाब बनाएंगे खुदा से हटकर। सुम्मा आलिहतन, फिर उनको माबूद बनाएंगे, नअबुदुहुम, हम उनकी इबादत करेंगे। वनतकर्रबु इलैहिम, इस इबादत के जरिए हम उनके करीब होंगे। क्यों? लियशफाउ लना इंदल्लाह, ताकि ये हमारी क्या करें, शफाअत करें खुदा के नजदीक। व युकर्रिबुना इलैहि ज़ुल्फ़ा, और हमें जो है खुदा के पास क्या करें, करीब करें, और दरजात हमारे जो है खुदा के करीब हों। वहाउलाए हुमुल मलाइका, वो मलाइका हैं कि जिनको हमने अरबाब बनाना है। वल जिन जिन हैं, वक़द्दीसू अल बशर, बशर के अंदर जो इंतहाई औलिया सिफत इंसान हैं वो हैं। वहाउलाए हुमुल अरबाब वल आलिया बिल हकीका, हकीकत में ये अरबाब हैं, हकीकत में ये माबूद हैं, वाइला खुदा जो है वो रब नहीं है और हमारा माबूद नहीं है, क्योंकि हम खुदा को दर्क नहीं कर सकते। इसी मतलब को अल्लामा जो हैं इदामा देते हैं, तसलसल देते हैं, और इसको मजीद खोलकर बयान करते हैं। फरमाते हैं, अब अम्मल असनाम अल मसनूआ अल मनसूबा फिल हयाकिल वल माबिद फइन्नमा हिया तमासीलु लिल अरबाब वल आलिहा। अब सवाल ये उठता है कि भाई जब इन्होंने का ये अकीदा बना लिया है कि हम चूंकि खुदा को दर्क नहीं कर सकते, लिहाजा दूसरी हस्तियों की तरफ हम जाते हैं, उनको रब करार देते हैं और खुदा के करीब हों, तो सवाल यहां पर अब ये उठता है कि वो हस्तियों को रब करें बनाएं और उनकी पूजा करें, उनकी इबादत करें, ये फिर बुतों को क्यों जाकर झुकते हैं, बुतों को क्यों सलाम करते हैं, बुत क्यों बनाते हैं, उनकी इबादत क्यों करते हैं? अल्लाह फरमाते हैं, ये बुत उन्होंने इसलिए बनाए चूंकि वो हस्तियां, मसलन मलाइका जो हैं, वो जिन जो है मसलन, उस जो है ये अब उनके हिस में तो नहीं आ रहे थे, तो अब चूंकि वो भी इनके हिस में नहीं आते, देखा नहीं जा सकता उनको, इन्होंने उनकी तमसील बनाई।
इन्होंने उनकी सूरत बनाई, उनको हिस्सी अंदाज में लेकर आए, उनको हवास के अंदर जो है वो लेकर आए बुतों की शक्ल में, फिर उनको सामने रख के गोया कि वो उनकी इबादत कर रहे हैं जिनको इन्होंने रब माना है। ये बुत जो हैं ये फकत उन उनकी उनकी सूरत को तसव्वुर करने की हद तक था। ये मतलब जो है वो इशारा फरमाते हैं, कहते हैं कि अम्मा वो बुत के जो बनाए गए हैं और नस्ब किए गए हैं मुख्तलिफ माबिद के अंदर यानी बुत कदों में, ये बुत क्या हैं? अरबाब और माबूदों के क्या हैं? तमसील हैं, शिक्ल हैं, उनका जो है वो तस्वीरें हैं। वलैसत फी नफ्सिहा अरबाबन, वो इन बुतों को जो है वो रब नहीं मानते, वला आलिहा और माबूद भी नहीं मानते। ये था वो लोग के जिन्होंने ये अकीदा बनाकर जो है ये काम अंजाम दिया था। लेकिन जब ये मरहला चलता रहा चलता रहा चलता रहा, आहिस्ता आहिस्ता लोगों को असल अरबाब भूल गए, वो फिर इन बुतों की तरफ मुतवज्जे हो गए। उन्होंने इन बुतों को रब मान लिया, उन्होंने इन बुतों को माबूद मान लिया, वो अब सब कुछ बुत को समझने लग गए। गैर अन्नल जहालता मिन आमतहिम, लेकिन इन अवामुन नास में से जाहिल जो लोग थे, रोबामा लम युफर्रिकु बैन अल असनामे व अरबाबिल असनाम, फिर उन्होंने उनके वो फर्क नहीं कर पाए खुद इन बुतों के दरमियान और इन बुतों के अरबाब के दरमियान, वो जब जुदाई नहीं कर सके। फअबदुल असनाम, उन्होंने बुतों की पूजा कर दी, कमा या अबदुल अरबाब वल आलिहा, जिस तरह के वो अपने रब के मुख्तलिफ अरबाब की इबादत करते थे और माबूदों की इबादत करते थे। वकज़ालिका कानत अरबुल जाहिलिया, अरब जाहिली की हालत भी यही थी। और दूसरे एक फिरके की तरफ जो है वो इशारा करते हैं। बस यहां तक अल्लामा ने जो एक मतलब बयान किया है वो ये बयान किया है कि तो इधर रबूबियत से क्या मुराद है, और रबूबियत जो है वो तदबीर की तरफ पलट रही है, और तदबीर और खिलकत एक ही चीजें हैं। पस तौहीद खालक तौहीद रबूबियत फर है किसकी? तौहीद खालकियत की उसके बाद है। और फिर ये इशारा किया कि क्यों लोग जो हैं वो तौहीद रबूबी के कायल ना हो सके, उसमें मुशरिक हो गए, और उसकी तरफ जो है वो इशारा कर दिया। ये मतलब जो है वो अल्लामा ने जिल्द नंबर 17 में बयान किया था कि जिसकी तरफ जो है वो इशारा कर दिया है। आप दोस्तान जो है वो मजीद उसकी तरफ रुजू करके मुतालआ करके इंशाल्लाह अपने मारिफत को बुलंद कर सकते हैं। इसके बाद जो है वो तौहीद रबूबियत पर हमारे पास दलील क्या है? ये नजरिया चूंकि बातिल है, शिर्क दर तौहीद का, तौहीद दर रबूबियत शिर्क रबूबी बातिल है, और तौहीद रबूबी सही है। इसके ऊपर हमारे पास दलीलें क्या हैं? इंशाल्लाह अगले दरस में आपकी खिदमत में जो है वो अर्ज करेंगे। एक और इबारत मैं पढ़ देता हूँ, एक दो लाइनों की ही है, मतलब इंतहाई वाजह सूरत में जो है वो अल्लामा ने बयान किया है, इसी जिल्द नंबर 17 और सफा नंबर 234 के अंदर। फरमाते हैं, यकूलून, वो कहते हैं, मा नअबुदुहुम हाउलाए, हम इन जो है वो अरबाब की जो है वो इबादत नहीं करते, इल्ला मगर किस लिए? ले युकर्रिबुना बेसबब इबादतिना लहुम इलल्लाह, ताकि वो हमें अपनी हमारी इस इबादत की वजह से क्या कर दें? हमें करीब कर दें खुदा के। फहुम आदलून मिनहु तआला इला गैरिही, पस वो क्या हो गए? खुदा से मुंह फेर कर उनकी तरफ जो है वो मुतवज्जे हो गए। वह इन नमसम मुशरकीना, हम फिर इनको मुशरक क्यों कहते हैं? ले अन्नहुम युशरकून बिही तआला गैरो, क्योंकि वो क्या करते हैं इस के जरिए खुदा खुदा के साथ गैर को भी जो है वो शामिल कर लेते हैं। है सो यकुलून, चूंकि वो कहते हैं, बेकोनहिम अरबाबन व आलिहतन लिल आलम, चूंकि ये अरबाब भी हैं और माबूद भी हैं आलम के। वकोन ही तआला रब्बन व इलाहन ले उला इकल अरबाब वल आलिहा, और खुदा फिर क्या है? वो रब है इन अरबाब का जिनके हम कायल हैं, खुदा माबूद है इनका के जिनको हमने माबूद माना हुआ है। हमारा माबूद डायरेक्ट खुदा नहीं है। वह अम्म शिर्क फिल खल्क वल ईजाद, लेकिन शिर्क जो है वो खिलकत के अंदर और ईजाद में, फलम यकुल बिही ला मुशरिकुन वला मवाहिद, ना तो कोई मुशरिक इसका कायल है और ना ही कोई मवाहिद इसका कायल है। मुश्किल जो मौजूद है मुशरिकीन में वो रुबूबियत के अंदर पाई जाती है। ये सरीह तरीन इबारत थी जो अल्लामा ने यहाँ पर बयान की थी। इसके बाद वो वारिद होते हैं अदिल्ला के अंदर, के इसको बाद में जिक्र करेंगे। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।